नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 8 गते शनिबार, भाद्र कृष्ण पञ्चमी, तदनुसार अगस्त 24 तारीक सन् 2024, नेपाल सम्बत 1144। हिजो भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गबाट मर्स्याङदी नदीमा खस्दा 27 जनाको मृत्यु भएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। बस दुर्घटनामा 27 मृत्यु शीर्षकमा गोर्खापत्रको मुख्य समाचार रहेको छ। भारतीय पर्यटक यात्रा गरिरहेको बस पृथ्वी राजमार्गमा पर्ने तनहुँको आबु खैरेनी गाउँपालिका 2 ऐना पहरामा हिजो बिहान 11:30 बजे दुर्घटना हुँदा 27 जनाको मृत्यु भएको छ भने 16 जना घाइते भएका छन्। दुर्घटनामा 11 पुरूष र 16 महिला गरी 27 जनाको मृत्यु भएको आबु खैरेनी अस्पतालका प्रमुख डाक्टर डीबी छेत्रीले जानकारी दिनुभयो। डाक्टर छेत्रीका अनुसार 26 जनाको तनहुमा र 1 जना चितवनको भरतपुर स्थित पुरानो मेडिकल हलमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु भएका मध्ये 1 जना बालिका रहेका छन्। 16 जनाको आबु खैरेनी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। बस सड़कबाट करिब 100 मिटर तल मर्स्याङदी नदीमा खसेको थियो। सबै यात्रु घाइते भएका छन्। पोखराबाट काठमाण्डुका लागि छुटेको 43 जना सवार यूपी 53 एफटी 76-23 नम्बरको उक्त बसमा यात्रारत घाइतेहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको तनहुँका प्रमुख जिल्लाधिकारी जनार्दन गौतमले बताउनुभयो। घाइतेको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो। घाइते तथा मृत्यु हुने सबै भारतको महाराष्ट्र प्रदेशको जलगाउँ जिल्ला अन्तर्गत भूषाल तालुका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दीपक कुमार रायले बताउनुभयो। उहाँका अनुसार उनीहरू पोखराको भ्रमण सकेर काठमाण्डु घुम्नका लागि यात्रा गरेका थिए। दुईवटा बस र एक जीप गरी करिब 90 पर्यटक यात्रारत थिए। त्यसमध्ये एउटा बस दुर्घटनामा परेको थियो। अन्य सवारीमा सवार आफन्तहरूको सहयोगमा शव पहिचान गरिएको छ। दमौली अस्पतालमा 4 जनाको मात्रै शव राख्ने क्षमता भएकाले मृतकहरूको पोस्टमार्टम गर्न शव पोखरा पठाउने काम भइरहेको छ। पोखरामै पोस्टमार्टम गरी परिवारलाई सब बुझाइने भएको छ। यसका लागि भारतीय दूतावाससँग समन्वय गरिएको छ। प्रहरी नायब उपरीक्षक रायले भन्नुभयो, दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। आबु खैरेनी अस्पतालका अनुसार मृत्यु हुने पुरूषहरूमा सुहास प्रभाकर राणे, तुकसिय राम बुधो, तायडे सुधारकर, बकीराम जावके, सागर कड्डु जावके, सन्दीप राजाराम सरोदे, गणेश पाण्डुरङ भारङ्गे, पंकज भावगत भंगाके, प्रमोद सुरेश पाटिल, बसका चालक मुरलीजा खान हुनुहुन्छ। मृत्यु हुने महिलाहरूमा सरला सुहास राठी, निलिमा सुनिल ढाँडे, मंगला विलास राठो, रोहिणी सुधाकर जावके, भारती प्रकाश जावके, पल्लवी सन्दीप सरोदे, सुलभा पाङडुरङ भारङ्गे, मिलन गणेश भारङ्गे, निलिमा चन्द्रकान्त जावके, अनिता अविनाश पाटिल, निलिमा भिकट हुनुहुन्छ। मृत्यु हुने बालिकामा 4 वर्षीय परी गणेश भारङ्गे हुनुहुन्छ। मृत्यु हुनेको विवरण संकलन भइरहेको छ। यो समाचार तयार पार्दासम्म 21 जनाको शनाखत भइसकेको छ। गुडी रहेको बसमा ढुङ्गा लाग्दा 25 घाइते उपशीर्षकमा गोर्खापत्र लेख्छ। चितवन समाचारदाताका अनुसार मोगलिन नारायणगढ़ सड़क खण्डको 17 किलोमा गुडी रहेको बसमा पहाड़बाट खसेको ढुङ्गा लाग्दा 25 जना घाइते भएका छन्। रौतहटको गौरबाट पोखरा जाँदै गरेको G2K47 नम्बरको बस भरतपुर महानगरपालिका 29-17 किलोमा हिजो दिउँसो ढुङ्गाले लागेको थियो। ढुङ्गा लागे लगत्तै अनियन्त्रित भएर बस सड़कमा पल्टिँदा बसमा सवार 25 जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो। बस दुर्घटनामा 27 को मृत्यु गोर्खापत्रको मुख्य समाचारको शीर्षक रहेको छ। यसै प्रसंगलाई 27 भारतीय पर्यटकले मर्स्याङदी दुर्घटनामा ज्यान गुमाए, 4 नेपाली मजदूर भारतमा पहिरोले पुरिए शीर्षकमा मुख्य खबर बनाएको छ। भारतको रुद्रप्रयागमा रहेका 4 नेपाली मजदूरको एउटै घरमा पहिरोले पुरिएर गयो ज्यान उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा पहिरोमा परी 4 नेपाली मजदूरको मृत्यु भएको छ। बद्रीनाथदेखि केदारनाथ जाने सड़कमा पर्ने फाटा क्षेत्रमा बिहिबार मध्यराती पहिरो खस्दा चितवनको माडी र दैलेखका 4 कामदारको ज्यान गएको हो। उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो। नयाँ दिल्ली स्थित नेपाली दूतावासका काउन्सिलर उमा चतुर्वेदीका अनुसार माडी नगरपालिका 2 शीतलपुरका 58 वर्षीय तुल बहादुर दमाई, ओडा नम्बर 1 भंगताका 26 वर्षीय कृष्ण बहादुर परियार र ओडा नम्बर 5 छरछरेका 28 वर्षीय पूर्ण बहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो। माडीका 3 जनाको शव चितवन ल्याइने भएको छ। परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रुद्रप्रयागमै दाह संस्कार गरिने भएको छ। माडीका मेयर तारा कुमारी काजी महतका अनुसार शव ल्याएर चितवनमा दाह संस्कार गर्ने तयारी छ। पेट्रोल पम्प र बाटो निर्माणमा मजदूरका रूपमा काम गर्दै आएका उनीहरू पवन हंस हेलीप्याड नजिकैको शिविरमा बस्ने गरेका थिए। भारतको रुद्रप्रयागमा रहेका 4 नेपाली मजदूरको एउटै घरमा पहिरोले पुरिएर गयो ज्यान नयाँ पत्रिकाको उपशीर्षक हो यो। यसै गरी मुस्ताङमा हिम पहिरो, दर्जन परिवारलाई सुरक्षित स्थानमा सारियो शीर्षकमा नयाँ पत्रिकाले नै खबर प्रकाशित गरेको छ। मुस्ताङको थासाङ गाउँपालिका 2 कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथी हिम श्रृंखलाको बीचबाट हिम पहिरो खसेको छ। हिजो दिउँसो हिम पहिरो खस्दा कालीगण्डकीको सहायक बोक्सी खोला थुनिएकामा साँझबाट बग्न शुरू भएको छ। हिउँ पहिरोले बाढ़ीको जोखिम बढ़ेपछि तटीय क्षेत्रका 1 दर्जन परिवारलाई सुरक्षित स्थानमा सारिएको थासाङ गाउँपालिका 2 वडाध्यक्ष गौतम शेरचनले बताउनुभयो। साँझदेखि पानीले हिउँका डल्ला बगाएर ल्याएको छ। हिउँ पहिरोबाट खसेको हिउँले पुरिएर थुनिएको पानी विस्तारै हिउँलाई पगालेर बग्न थालेको छ। उहाँले भन्नुभयो यसले बोक्सी खोलामा पानीको सतह बढ़ेको छ। बोक्सी खोलामा धौलागिरी र मानापाथी हिम श्रृंखलाका मुहानबाट आउने पानी मिसिने गरेको छ। त्यसमध्ये एउटा मुहानबाट बग्ने पानी हिम पहिरोले पुरिएर करिब 3 घण्टासम्म पूर्ण रूपमा थुनिएको थियो। यसअघि 28 कार्तिक 2078 मानापाथी हिम चुचुरोबाट खसेको हिम पहिरोले कोबाङ क्षेत्रमा त्रास सृजना गरेको थियो। मुस्ताङमा हिम पहिरो दर्जन परिवारलाई सुरक्षित स्थानमा सारियो। भारतको रुद्रप्रयागमा रहेका 4 नेपाली मजदूरको एउटै घरमा पहिरोले पुरिएर गयो ज्यान उपशीर्षक दिँदै 27 भारतीय पर्यटकले मर्स्याङदी दुर्घटनामा ज्यान गुमाए, 4 नेपाली मजदूर भारतमा पहिरोले पुरिए मुख्य शीर्षकमा नयाँ पत्रिकाले खबर प्रकाशित गरेको छ। यसै प्रसंगलाई भारतीय 27 पर्यटकको मृत्यु शीर्षकमा नागरिकको समाचार रहेको छ। यता गोर्खापत्रले दुर्घटनामा परेकाको तत्कालै उद्धार, छैनन् एकीकृत सेवा संयन्त्र शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। भारतीय नागरिक सवार UP 53 एफटी 7623 नम्बरको बस तनहुँको आबु खैरेनी गाउँपालिका वडा नम्बर 2 स्थित ऐना पहाराबाट मर्स्याङदी नदीमा खस्यो। हिजो बिहान बस खसेपछि बसको पछाडि रहेका अरू गाड़ीका यात्रुले प्रहरीलाई खबर गरे। प्रत्यक्षदर्शी सुब्बा लामाका अनुसार 15 मिनटमै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेको थियो। त्यसको केही क्षणमै आबु खैरेनी स्थित स्थानीय स्वास्थ्य केन्द्रबाट स्वास्थ्य कर्मीको टोली पुग्यो। उहाँले भन्नुभयो बस दुर्घटनामा प्रहरी, एम्बुलेन्स र स्वास्थ्य कर्मीले एकैसाथ उद्धार र स्वास्थ्योपचार थाल्नुभयो। प्रत्यक्षदर्शी लामाले नजिकै प्रहरी कार्यालय र स्वास्थ्य संस्था भएकाले पनि उद्धारमा सहज भएको बताउनुभयो। उहाँका अनुसार बसको आधा भाग पानीमा खसेपछि मृतकको शव निकाल्ने, घाइतेलाई प्राथमिक उपचार गर्ने र एम्बुलेन्समा राखेर उपचारका लागि पठाउने काम सँगसँगै गरिएको थियो। बसमा 43 जना सवार थिए। वहाँले भन्नुभयो सड़क नै नदेखिने गरी पानी परिरहेको थियो। घुम्तीबाट बस सिधै खोलामा खस्यो। पानीले सड़क चिन्ह प्रष्ट देखिँदै देखिएकै थिएन। सायद घुम्तीमा चालकले नियन्त्रण गुमाएका कारण बस खसेको हुनुपर्छ। दुर्घटनामा परेकाको तत्कालै उद्धार छैनन्। एकीकृत सेवा संयन्त्र गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। वर्षाजन्य विपदको मारमा दलित सबैभन्दा बढ़ी शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। मनसूनजन्य विपदबाट ज्यान गुमाउनेमा दलित र जनजाति समुदायबाट बढ़िरहेको पाइएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको साउन अन्तिम सातासम्मको तथ्याङ्क अनुसार यो वर्षको मनसून शुरू भए यता विपदमा परि ज्यान गुमाउनेमा दलित र जनजाति समुदायका बढ़ी देखिएको हो। संख्यात्मक रूपमा जनजाति बढ़ी देखिए पनि जनसांख्यिक अनुपातका आधारमा मनसूनजन्य विपदबाट ज्यान गुमाउने पहिलो स्थानमा दलित र दोस्रोमा जनजाति रहेका छन्। यो वर्ष मनसून शुरू भएता बाढ़ी पहिरो र चट्याङमा परि 170 जनाले ज्यान गुमाएका छन्। तथ्याङ्क अनुसार यो वर्ष मनसूनजन्य कारणबाट देशभरि दलित समुदायका 48 जनाको मृत्यु भएको छ। राष्ट्रिय जनगणना अनुसार नेपालमा दलित समुदायको जनसंख्या 13.5% छ। यसै गरी मनसूनजन्य विपदबाट मृत्यु हुने जनजाति समुदायका मानिसको संख्या 41.7% छ। जनगणना अनुसार आदिवासी जनजातिको जनसंख्या 36% रहेको छ। त्यस्तै क्षेत्री बाहुन समुदायका 33 जना 19.4%को मृत्यु भएको छ। कुल जनसंख्यामा 28% क्षेत्री बाहुन रहेका छन्। मधेसी अल्पसंख्यक र अन्य समुदायका 18 जना 10.7% मृत्यु भएको छ। मृत्यु हुनेमा पुरूष भन्दा महिला बढ़ी 50.5% रहेको छ। यो वर्ष वर्षा धेरै भए पनि तुलनात्मक रूपमा मानवीय क्षति कम भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। वर्षाजन्य विपदको मारमा दलित सबैभन्दा बढ़ी नागरिकको अग्रपृष्ठको खबर हो यो। भारत भ्रमणबाट सद्भाव अभिवृद्धि शीर्षकमा गोर्खापत्रले परराष्ट्र मन्त्रीको भनाईलाई खबर बनाएको छ। नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले भारत भ्रमण सफल भएको बताउनु भएको छ। वहाँले हिजो पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा भदौ 2-6 गतेसम्म भारत भ्रमणका सन्दर्भमा जानकारी गराउनु भएको हो। वहाँले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध र सद्भाव अभिवृद्धि गर्न भ्रमणले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। डाक्टर राणाले कांग्रेस र एमाले बीचको सत्ता सहकार्य स्थायित्वका दृष्टिले पनि महत्वपूर्ण भएकाले भारतले सकारात्मक रूपमा लिएको जानकारी दिनुभयो। वहाँले दुई देश बीचको मैत्रीपूर्ण सहयोगात्मक बहुआयामिक र घनिष्ठ सम्बन्धलाई बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभयो। भारत भ्रमणबाट सद्भाव अभिवृद्धि परराष्ट्र मन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। अर्थतन्त्रका परिसूचक सकारात्मकतिर अर्थमन्त्रीको भनाईलाई गोर्खापत्रले अर्थपृष्ठमा समाचार बनाएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार गठन भएको एक महिनामै अर्थतन्त्रका परिसूचकहरू सकारात्मक देखिन थालेको बताउनुभयो। नेपाल उद्योग तथा व्यवसायी महासंघले हिजो आयोजना गरेको सुदृढ अर्थतन्त्र निर्माणका आधार सबल निजी क्षेत्र र बलियो पूर्वाधार अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै वहाँले लामो समयदेखि मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर निस्कन नसकेको अवस्थामा नयाँ सरकारको नेतृत्वसँगै सुधारका संकेत देखिन थालेको बताउनु भएको हो। अर्थतन्त्रका परिसूचक सकारात्मक थिएर अर्थमन्त्रीको भनाईलाई गोर्खापत्रले अर्थपृष्ठमा खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। असोजमा निर्यात थाल्ने गरी यही महिना बंगलादेशसँग विद्युत व्यापार सम्झौता, नयाँ पत्रिकाको अर्थपृष्ठको खबर हो यो। नेपालबाट दैनिक 40 मेगावाट विद्युत आयात निर्यात गर्ने यसअघिको समझदारी कार्यान्वयनबारे बंगलादेशको नयाँ सरकारलाई गरिएको पत्राचारमा सकारात्मक जवाफ आएको छ। राजनीतिक परिवर्तनपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अहिले अन्तरिम सरकार छ। नयाँ सरकारलाई विद्युत व्यापार सम्बन्धी यसअघिको समझदारीलाई कार्यान्वयन गर्ने गरी सेप्टेम्बर पहिलो वा दोस्रो साता भदौको अन्तिम दुई साता मध्ये अनुकूल समयमा सम्झौता गर्न नेपालले लिखित प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा सेप्टेम्बर पहिलो साता 16 22 भदौ मा सम्झौता गर्ने गरी बंगलादेशी अधिकारी काठमाण्डु आउने जानकारी दिएको ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिनुभयो। हामीले बंगलादेशलाई सेप्टेम्बर पहिलो वा दोस्रो सातामा सम्झौता गर्न सकिने भनेर पत्र पठाएका छौं। त्यसमा बंगलादेशले सेप्टेम्बर पहिलो साता अनुकूल हुने अनौपचारिक जानकारी पनि दिइसकेको उहाँले बताउनुभयो। सम्भवतः सेप्टेम्बर पहिलो साता भदौ 16 22 भित्र नै विद्युत बिक्री सम्झौता हुनेछ। यद्यपि हामीले प्रस्ताव गरे पनि मिति पक्का हुन बाँकी छ, तर छिट्टै सम्झौता पत्रमा हस्ताक्षर हुनेमा हामी ढुक्क छौं। असोजमा निर्यात थाल्ने गरी यही महिना बंगलादेशसँग विद्युत व्यापार सम्झौता, नयाँ पत्रिकाको अर्थपृष्ठको समाचार हो यो। बढ़े डेंगूका बिरामी शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। कास्कीमा डेंगूका बिरामीको संख्या वृद्धि भएसँगै पोखरामा सचेतनामूलक कार्यक्रमहरू शुरू गरिएको छ। शहरी क्षेत्रमा डेंगू पोजिटिभ बढ़ी देखिएपछि सचेतनामूलक कार्यक्रम तीव्र पारिएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो। डेंगू एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको थोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। यस्ता प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा फूल पार्ने हुँदा लार्भा नै नष्ट पार्नुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत बहादुर खत्रीले बताउनुभयो। हिजो पोखरा महानगरपालिका 5 र 8 डेंगू रोग संक्रमण बढ़ी देखिएका क्षेत्रमा खोजी गरी नष्ट गर्ने अभियान अन्तर्गत विशेष सरसफाई कार्यक्रम गरिएको छ। बढ़े डेंगूका बिरामी गोर्खापत्रको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। यता उपत्यकामै देखिएन हैजा सतर्कता, थप 9 जनामा पुष्टि शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। उपत्यकामा एक महिना यता शुरू भएको हैजा संक्रमण रोकिएको छैन। यो साता थप 9 जनामा हैजा पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। गत सोमबारसम्म देशभरमा कुल संक्रमित संख्या 58 जना थिए भने हिजो थपिएका 9 जना गरी कुल संक्रमितको संख्या 67 पुगेको छ। ललितपुरमा 6 जना, काठमाण्डुमा 3 गरी 9 जना संक्रमित थपिएका हुन्। संक्रमित मध्ये केहीको उपचार भइरहेको र केही निको भई डिस्चार्ज भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महामारी व्यवस्थापन शाखाका प्रमुख डाक्टर मुकेश पौडेलले बताउनुभयो। उपत्यकामै देखिएन हैजा सतर्कता, थप 9 जनामा पुष्टि, नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। व्यावसायिक पशुपालनमा कर्णालीका किसान शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। कर्णालीका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन्। पछिल्लो समय किसानले व्यावसायिक रूपमा पशुपालन गर्ने क्रम बढ़ेको हो। अधिकांश कर्णालीवासी कृषिमा निर्भर भएका छन्। त्यहाँका किसानले विगतमा जीविकोपार्जनका लागि मात्र पशुपालन गर्दै आएका थिए, तर पछिल्लो समय सरकारी तथा गैर सरकारी निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेपछि किसानहरू व्यावसायिक पशुपालनतर्फ तानिएका हुन्। प्रदेशका हिमाली जिल्लामा किसान भेड़ा र चौरी पालनमा आकर्षित छन्, त्यस्तै पहाड़ी जिल्लामा भने भैंसी र बाख्रा पालनमा किसानको आकर्षण बढ़दो छ। पशुपालनतर्फ किसानको आकर्षण बढ़ेसँगै विस्तारै कर्णाली प्रदेश दूध र मासुमा आत्मनिर्भर बन्न थालेको प्रदेश सरकारको दावी छ। व्यावसायिक पशुपालनमा कर्णालीका किसान अन्नपूर्णको अर्थ पृष्ठको समाचारको शीर्षक हो यो। 400 हेक्टर नेपाली भूभाग डुबान शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर प्रकाशित छ। सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण कपिलवस्तु जिल्लाको करिब 400 हेक्टर धान खेती डुबानमा परेको छ। सीमा क्षेत्रसँगै भारतले निर्माण गरेको बजाहा बाँध, महली सागर बाँध र सिसवा बाँधका ढोका नखोलिदा नेपालतर्फको धानखेत डुबानमा परेको हो। वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाका एक दर्जन गाउँका 350 भन्दा बढ़ी कृषकको 400 हेक्टरमा लगाइएको धानखेत डुबानमा परेको छ। 3-5 किलोमिटर दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ। 400 हेक्टर नेपाली भूभाग डुबान गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। र वैदेशिक व्यापारको दृश्य, आयात निर्यात घट्यो, व्यापार घाटा बढ़्यो शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार छापेको छ। आर्थिक वर्ष 2081-82 पहिलो महिना साउनमा व्यापार घाटा बढ़ेको छ। आर्थिक वर्ष 2080-81 साउनमा 1,15,71 करोड़ रूपियाँ व्यापार घाटा भएकोमा 2081-82 साउनमा 1,16,15 करोड़ रूपियाँ पुगेको हो। गत वर्षको साउनको तुलनामा यसपटक 44,06,00,00 रूपियाँ 0.38% व्यापार घाटा बढ़ेको हो। व्यापार घाटा बढ़े पनि आयात र निर्यात दुवै घटेको छ। गत साउनमा 1,28,37,71,00,00 रूपियाँको वस्तु आयात भएको छ। एक वर्ष अघि साउन 2080 1,29,23,89,00,00,00 वस्तु आयात भएको थियो। यसपटक 0.67% आयात घटेको हो। आयातसँगै निर्यात पनि घटेको छ। 2080 साउनमा 13,52,86,56,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो भने गत साउनमा 18,22,61,47,000 रूपियाँको वस्तु निर्यात भएको छ। 9.63% वस्तु निर्यात खस्किएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। वैदेशिक व्यापारको दृश्य, आयात निर्यात घट्यो, व्यापार घाटा बढ़्यो, यो समाचार हो नयाँ पत्रिकाको अर्थ पृष्ठको। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।